بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
زہرا زیدی اور ساتھی ریڈیو تہران کے سبھی شروتاؤں کی سیوا میں سلام پرستت کرتے ہیں۔ شروتاؤں، آج بھی اپنے کارکرم کا آرمبھ ہم قرآن مجید کی پوتر آیتوں کی تلاوت اور ان کے انواد سے کریں گے۔ آج کے کارکرم میں آپ سورہ اسراء کی ساتویں، آٹھویں اور نویں آیتوں کی تلاوت اور انواد سنیں گے قاری سعید توسی سے۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، إن أحسنتم أحسنتم لأنفسكم وإن أسأتم فلها، فإذا جاء وعد الآخرة ليسوءوا وجوهكم وليدخلوا المسجد كما دخلوه أول مرة وليدخلوا المسجد كما دخلوه أول مرة وليتبروا ما علوا تتبيرا، عسى ربكم أن يرحمكم وإن عدتم عدنا وجعلنا جهنم للكافرين حصيرا، إن هذا القرآن يهدي للتي هي أقوم ويبشر المؤمنين الذين يعملون الصالحات صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتیان کرپاشیل اور دیاوان ہے، یدی تم کوئی بھلائی کرو گے تو وہ اپنے لیے ہی کرو گے، اور یدی کوئی برائی کرو گے تو وہ بھی اپنے لیے ہی کرو گے، تو جب دوسرا وچن پورا ہونے کو آئے گا تو ایک شکتیشالی گٹ آئے گا جس کے لوگ تمہارے چہروں کو برا بنا دیں گے और मस्जिद अल-अक्सा में प्रविष्ट हो जाएंगे, जिस प्रकार से कि वे पहली बार प्रविष्ट हुए थे, और वे जिस वस्तु को भी अपने नियंत्रण में लेंगे उसे बड़ी कठोरता से तबाह कर देंगे। शायद तुम्हारा पालनहार तुम पर दया करे, और यदि तुम पलट आए तो हम भी पलट आएंगे, और हमने नरक को काफिरों के लिए एक कड़ा कारावास बनाया है। निश्चित रूप से यह कुरान सबसे सुदृढ़ राह की ओर मार्गदर्शन करता है, और भले कर्म करने वाले ईमान वालों को ये शुभ सूचना देता है कि उनके लिए बड़ा बदला है।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। आज रविवार है, मुर्दाद की 10, जिलिजा की 21 और अगस्त की 1 तारीख। श्रोताओ, हमारा ये कार्यक्रम आप शॉर्टवेव में 31 मीटर बैंड बराबर 9510 किलोहर्ट्ज़ पर सुन रही हैं। हमें आशा है कि हमारा आज का प्रसारण भी आपको अवश्य पसंद आएगा। पत्र व्यवहार के लिए हमारे पते नोट कर लें। हमारा ईमेल एड्रेस है hindi@wsirib.ir, जबकि ताज़ा समाचारों से अवगत होने के लिए हमारी वेबसाइट का पता है pasttoday.com/hi। श्रोताओ, हमारे आज के कार्यक्रम के रूपरेखा नोट कर लें। सबसे पहले आप समाचार सुनेंगे, उसके पश्चात कार्यक्रम सुनेंगे अनमोल बातें, उसके पश्चात दैनिक कार्यक्रम होगा राजनीतिक चर्चा, उसके पश्चात आप सुनेंगे साप्ताहिक कार्यक्रम कुरान ईश्वरीय चमत्कार, और सभा के अंत में आप सुनेंगे कार्यक्रम आजकल। श्रोताओ, ये तो थी हमारे आज के कार्यक्रम की रूपरेखा, और अब आप कुछ ही क्षणों में रेडियो तेहरान से समाचार सुनेंगे। और अब आप रेडियो तेहरान से समाचार सुनिए।
बिस्मिल्लाह रहमान रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। ईरानी राष्ट्रपति का कहना है कि हमने राष्ट्रीय एकता की सुरक्षा के लिए अपनी जान तक की बाजी लगा दी थी। ईरान ने कहा है कि गैर कानूनी जायनी शासन को आरोप लगाने से बाज आ जाना चाहिए। गत 24 घंटों के दौरान तालिबान के 131 सदस्य मारे गए। सना सरकार ने कहा है कि वो सऊदी गठबंधन से बंदियों के आदान प्रदान के लिए तैयार है। और अब आप मरियम मेहरदादी और मोहम्मद मेदी से विस्तार से समाचार सुनिए।
ईरानी राष्ट्रपति का कहना है कि हमने राष्ट्रीय एकता की सुरक्षा के लिए अपनी जान तक की बाजी लगा दी थी। प्राप्त रिपोर्ट के अनुसार रविवार को अपनी कैबिनेट की आखिरी बैठक में ईरानी राष्ट्रपति डॉ हसन रूहानी ने कहा कि हालिया वर्षों के दौरान हमने जो कुछ भी लोगों से कहा है वो सच था, और जो कुछ भी सच्चाई थी हमने वो लोगों तक पहुंचा दी। राष्ट्रपति हसन रूहानी का कहना था कि ये सही है कि हमने पूरी सच्चाई लोगों को नहीं बताई है, क्योंकि मेरा मानना है कि हर चीज़ आम लोगों को नहीं बताई जा सकती, और एक बड़ा लक्ष्य जिसे हम हासिल करना है वो ये है कि राष्ट्रीय एकता। हमें डर था कि कहीं इस कीमती मोती को नुकसान न पहुंच जाए। उन्होंने कहा कि लोगों को इस बात की अच्छी तरह से जानकारी है कि मेरी सरकार के पहले 4 साल और दूसरे 4 साल एक समान नहीं थे। पहले 4 साल में परिस्थितियां अच्छी थीं, लेकिन दूसरा चरण थोड़ा भिन्न था। राष्ट्रपति डॉ हसन रूहानी का कहना था कि पहले चरण में विश्व की बड़ी शक्तियों के साथ हमारी बातचीत चल रही थी, और हमें अपने ऊपर भरोसा था कि हमारा सामना विश्व शक्तियों से है। फ्रंट लाइन पर हमारे योग्य और सक्षम राजनयिकों ने बहुत ही संवेदनशील क्षणों में सफलता प्राप्त की।
ज़ायोनी शासन के ऑयल टैंकर पर हमला होने के बारे में अमेरिका और इसराइल ने कहा था कि इसमें ईरान का हाथ है। इस निराधार आरोप की प्रतिक्रिया में ईरान के विदेश मंत्रालय के प्रवक्ता खतीब जादे ने कहा कि ये पहली बार नहीं है जब ज़ायोनी शासन इस प्रकार का आरोप लगा रहा है और इस प्रकार का आरोप अमरीका और ज़ायोनी लॉबी का हिस्सा है। ईरान के विदेश मंत्रालय के प्रवक्ता ने कहा है कि इस शासन ने जहां भी कदम रखा है वहां अपने साथ हिंसा, अशांति और युद्ध ले गया है। इसी कारण इसके जिम्मेदार वे हैं जो इस शासन को इस क्षेत्र में लाए हैं। कुछ सीनेटरों ने अमरीकी राष्ट्रपति जो बाइडेन से मांग की है कि वे सैयद इब्राहिम रईसी को राष्ट्रसंघ में न आने दें। इस मांग की प्रतिक्रिया में विदेश मंत्रालय के प्रवक्ता ने कहा कि ये बचकाना मांग ईरान विरोधी लॉबी का भाग है। उन्होंने इराकी राष्ट्रपति बरहम साले की तेहरान यात्रा के बारे में भी कहा कि उनकी यात्रा कार्यक्रम में है और प्रबल संभावना यह है कि वो ईरान के नवनिर्वाचित राष्ट्रपति के शपथ ग्रहण समारोह में तेहरान आएंगे। अमरीकी विदेश मंत्री एंटनी ब्लिंकन और कुछ यूरोपीय अधिकारियों ने जो ये कहा था कि वार्ता हमेशा जारी नहीं रहेगी, उसकी प्रतिक्रिया में भी खतीब जादे ने कहा कि अमरीका परमाणु समझौते का उल्लंघन करने वाला देश है। अमरीका वो देश है जिसने ईरानी राष्ट्र के विरुद्ध अन्यायपूर्ण प्रतिबंध लगा रखा है और आर्थिक युद्ध में बहुत सी समस्याओं का कारण है, उसे तो बोलने का ही अधिकार नहीं है।
3 अगस्त को ईरान के नए राष्ट्रपति सैयद इब्राहिम रईसी को मिले जनादेश का अनुमोदन होगा। समाचार एजेंसी प्रेस की रिपोर्ट के अनुसार नवनिर्वाचित राष्ट्रपति सैयद इब्राहिम रईसी को मिले जनादेश का इस्लामी क्रांति के सुप्रीम लीडर आयतुल्लाह उज़्मा सैयद अली खामनेई द्वारा अनुमोदन किया जाएगा। इस समारोह में देश के वरिष्ठ अधिकारी भी भाग लेंगे। यह समारोह कोरोना की महामारी से जुड़ी गाइडलाइनों का ध्यान रखते हुए हुसैनी इमाम खुमैनी में किया जाएगा। इस कार्यक्रम में ईरान के गृह मंत्री अब्दुल रजा रहमान फजली शपथ ग्रहण समारोह की प्रक्रिया के बारे में एक रिपोर्ट पेश करेंगे और उसके बाद इस्लामिक क्रांति के सुप्रीम लीडर का वो संदेश पढ़ा जाएगा जिसमें उन्होंने नवनिर्वाचित राष्ट्रपति के नाम को अगले राष्ट्रपति के रूप में अनुमोदित किया होगा। अंत में ईरान के नवनिर्वाचित राष्ट्रपति भाषण देंगे।
ये समाचार आप रेडियो तेहरान से सुन रहे हैं। अफगानिस्तान के विभिन्न इलाकों में पिछले 24 घंटों के दौरान 131 तालिबान चरमपंथी मारे गए हैं। अफगान रक्षा मंत्रालय के मुताबिक अफगान सेना के अभियान में पिछले 24 घंटे के दौरान 131 तालिबान ढेर हो गए हैं। अधिकांश तालिबान चरमपंथी हेरात, कंदहार और गजनी समेत इस देश के 8 प्रांतों में मारे गए हैं। अफगान रक्षा मंत्रालय का कहना है कि सेना के अभियान में 62 तालिबान घायल भी हुए हैं। इस अभियान में तालिबान चरमपंथियों द्वारा विभिन्न इलाकों में बिछाई गई बारूदी सुरंगों को भी निष्क्रिय कर दिया गया है। गजनी प्रांत की परिषद के सदस्य हसन रजा यूसुफी का कहना है कि तालिबान ने इस प्रांत के सागोली कस्बे पर रॉकेट हमला किया है जिसमें 2 आम नागरिकों की मौत हो गई है। इसी प्रकार अफगान सुरक्षा सूत्रों का कहना है कि उत्तरी अफगानिस्तान में करीब 20 गांव तालिबान के कब्जे से आज़ाद करा लिए गए हैं। गौरतलब है कि तालिबान शहर में पिछले कई दिनों से तालिबान लड़ाकों और अफगान सैनिकों के बीच घमासान लड़ाई जारी है।
इराक के स्वयंसेवी बल हश्दु शाबी ने सलाहुद्दीन प्रांत में दाइश के आतंकवादियों की घुसपैठ के प्रयासों को नाकाम बना दिया है। अल अहद न्यूज चैनल की रिपोर्ट के अनुसार शनिवार को दाइश के आतंकवादियों ने सलाहुद्दीन के दक्षिण में स्थित यसरब इलाके में घुसपैठ की कोशिश की, लेकिन हश्दु शाबी के ठीक समय पर एक्शन में आने से आतंकवादियों की ये कोशिश नाकाम हो गई। आतंकवादियों के इस हमले के बाद हश्दु शाबी के जवानों ने इलाके में सर्च ऑपरेशन शुरू किया और हर संभव खतरे का मुकाबला करने के लिए संवेदनशील इलाकों में बलों की तैनाती की। गौरतलब है कि शुक्रवार को दाइश के आतंकवादियों ने सलाहुद्दीन प्रांत के बलद इलाके में एक शोक सभा पर हमला करके कम से कम 5 लोगों को मौत के घाट उतार दिया और 20 अन्य को घायल कर दिया था। हालिया दिनों में अमेरिकी सैनिकों ने इराक में बने रहने के वाशिंगटन के ऐलान के बाद से इस देश में दाइश के आतंकवादियों की गतिविधियों में वृद्धि देखी जा रही है।
यमनी सरकार में बंदियों के मामले के जिम्मेदार ने कहा है कि सना सरकार सऊदी गठबंधन के साथ बंदियों के आदान प्रदान के लिए तैयार है। अहमद अबू हमजा ने गत रात्रि बल देकर कहा कि बंदियों के आदान प्रदान में उन्हें कोई समस्या नहीं है। समाचार एजेंसी स्पुतनिक के अनुसार अहमद अबू हमजा ने गत रात्रि बल देकर कहा कि बंदियों के आदान प्रदान में उन्हें कोई समस्या नहीं है, परंतु सऊदी अरब की अगुवाई में बना गठबंधन बंदियों के आदान प्रदान में समस्याएं व रुकावटें उत्पन्न कर रहा है और इस गठबंधन के सदस्य स्थानीय मध्यस्थता में भी रुकावट डाल रहे हैं। उन्होंने कहा कि बंदियों के आदान प्रदान में जो विलंब हो रहा है उसकी वजह यह है कि समन में अकेले सऊदी अरब फैसला नहीं ले सकता। बंदियों से संबंधित मामले के जिम्मेदार ने रियाज की नकारात्मक भूमिका के बारे में कहा कि रियाज सदैव इस समझौते को व्यवहारिक बनाने के मार्ग की रुकावट रहा है और वो स्थानीय मध्यस्थता का भी विरोध है।
1 अगस्त से पूरे 1 महीने के लिए भारत संयुक्त राष्ट्र सुरक्षा परिषद का अध्यक्ष बन गया, जिसे दुनिया की सबसे शक्तिशाली संस्था माना जाता है। भारत का कहना है कि सुरक्षा परिषद की कमान संभालने के दौरान वो समुद्री सुरक्षा क्षेत्र में शांति स्थापना और आतंकवाद जैसे मुद्दों पर कड़े फैसले लेने के लिए तैयार है। सुरक्षा परिषद के एक अस्थायी सदस्य के रूप में भारत का 2 साल का कार्यक्रम 1 जनवरी 2021 को शुरू हुआ था। सुरक्षा परिषद के अस्थायी सदस्य के रूप में 2021 और 22 के कार्यकाल के दौरान ये भारत की पहली अध्यक्षता है। भारत अगले साल दिसंबर में फिर से सुरक्षा परिषद की अध्यक्षता करेगा। नई दिल्ली का कहना है कि अपनी अध्यक्षता के दौरान भारत समुद्री सुरक्षा, शांति व्यवस्था और आतंकवाद के खिलाफ लड़ाई जैसे मुद्दों पर विशेष ध्यान देगा।
बुल्गारी में आयोजित होने वाली वर्ल्ड मार्शल आर्ट्स चैंपियनशिप में जानी शासन के खिलाड़ी के साथ मुकाबले से बचने के लिए लेबनानी एथलीट ने प्रतियोगिता से अपना नाम वापस ले लिया। मीडिया रिपोर्टों के मुताबिक शनिवार को लेबनानी एथलीट अब्दुल्ला मानियातू ने जब ये देखा कि चैंपियनशिप में उनका मुकाबला इसराइली खिलाड़ी से होगा तो उन्होंने अपना नाम वापस ले लिया। उनके कोच मोहम्मद अल गुरबी का कहना था कि दुर्भाग्यवश मोहम्मद अब्दुल्ला का पहला मुकाबला इसराइली खिलाड़ी से था, इसलिए हमने इस प्रतियोगिता में भाग नहीं लेने का फैसला किया, इसलिए कि इसमें भाग लेना ज़ायनी शासन को मान्यता प्रदान करने जैसा होगा, जो हमारे बच्चों का हत्यारा है, उसने हमारी सरजमीन पर कब्जा कर रखा है। और इसी के साथ रेडियो तेहरान से समाचार समाप्त हुए।
ये तेहरान है, इस्लामी गणतंत्र ईरान की आवाज। अनमोल बातें। दोस्तों, कार्यक्रम अनमोल बातें की एक अनकड़ी के साथ आपकी सेवा में हाजिर हैं। आज हम दोस्त और दोस्ती से जुड़े कुछ अन्य पहलुओं की चर्चा करेंगे। रविश जैदी का सलाम स्वीकार कीजिए। दोस्तों, आपको अवश्य याद होगा कि हमने पिछले कार्यक्रमों में दोस्त और दोस्ती के महत्व पर चर्चा की थी और ये बताया था कि किस प्रकार के लोगों से दोस्ती करनी और किस प्रकार के लोगों से दोस्ती नहीं करनी चाहिए। इसी प्रकार हमने अन्य कुछ कारणों को बयान किया था कि जिनकी वजह से रवायतों में दोस्ती करने से मना किया गया है। समाज का हर समझदार इंसान दोस्त और दोस्ती के महत्व को समझता है, पर अधिकांश लोग इस बात पर ध्यान नहीं देते हैं कि क्या काम करें जिससे दोस्ती मजबूत हो। اگر لوگ اس پر دھیان دیتے تو کبھی بھی وہ کاریہ یہ نہ کرتے جس سے دوستی کمزور و ختم ہو جاتی ہے یا دوستی دشمنی میں بدل جاتی ہے۔ حضرت علی علیہ السلام فرماتے ہیں کہ اپنی زبان کو نرمی کی عادت ڈالو، یعنی دوسروں سے نرمی سے بات کرنے کی عادت ڈالو تو تمہارے دوست ادھک ہوں گے اور دشمن کم۔ میٹھی اور نرم زبان میں وہ طاقت ہے جس کی وجہ سے انسان بڑے سے بڑے اور خطرناک جانور کو بھی اپنے نینترن میں کر لیتا ہے۔ میٹھی زبان سے پرائے بھی اپنے ہو جاتے ہیں، جبکہ برا ویوہار اپنوں کو بھی پرایا بنا دیتا ہے۔ حدیثوں میں ہے کہ جس انسان کا ویوہار اچھا ہوتا ہے اس کی آجیوکا ادھک ہوتی ہے۔ میٹھی زبان والے کو سب پسند کرتے ہیں، یہاں تک کہ وہ لوگ بھی اسے پسند کرتے ہیں جن کا سمبند اچھے ویوہار والے ویکتی کے دھرم اور جاتی سے نہ بھی ہو، یعنی نہیں جس ویکتی کی زبان میٹھی ہوتی ہے اس کے دشمن بھی کم ہوتے ہیں۔ دوسرے شبدوں میں جہاں میٹھی زبان سے دوست اور دوستی میں وردھی ہوتی ہے، وہیں میٹھی زبان دشمن اور دشمنی کو ختم و کم کرتی ہے۔ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم فرماتے ہیں کہ دوست اپنے دوست کے دھرم پر ہوتا ہے، تو اس بات کا دھیان رکھو کہ کس سے دوستی کر رہے ہو۔ سماج میں اس بات کے ہزاروں ادھارن دیکھے جا سکتے ہیں کہ دوست اپنے دوست کی وجہ سے اپنے دھرم بدل لیتے ہیں۔ بہت سے لڑکے اور لڑکیاں دوستی و پریم کی وجہ سے اپنا دھرم پریورتت کر لیتے ہیں۔ روچک بات یہ ہے کہ پریم اور دوستی کا پربھاؤ اتنا ادھک ہوتا ہے کہ لڑکی یا لڑکے اس بات پر دھیان ہی نہیں دیتے ہیں کہ کس کا دھرم صحیح ہے۔ امام محمد تقی علیہ السلام فرماتے ہیں کہ برے لوگوں سے دوستی کرنے سے پرہیز کرو، کیونکہ برے لوگوں سے دوستی چمکتی تلوار کی بھانتی ہے کہ اس کا ودت سندر پرنتو اس کی چوٹ خطرناک ہے۔ جبکہ امام جعفر صادق علیہ السلام مورکھ سے پرامرش لینے اور جھوٹے سے مدد لینے سے منع کرتے اور فرماتے ہیں کہ شاسکوں کی دوستی پر بھروسہ مت کرو۔ امام نے مورکھ سے پرامرش کرنے سے جو منع کیا ہے اس کی ایک وجہ یہ ہو سکتی ہے کہ مورکھ انسان دور تک نہیں سوچتا اور جو چیز سامنے ہوتی ہے اسی کے آدھار پر فیصلہ لیتا ہے اور کسی چیز کے بارے میں گہرائی سے نہیں سوچتا ہے، اور اس کے پرامرش پر چلنے والا ویکتی فائدہ اٹھانے کے بجائے نقصان اٹھاتا ہے۔ امام نے جھوٹے ویکتی سے مدد مانگنے سے منع کیا ہے، اس کی ایک وجہ یہ ہو سکتی ہے کہ جھوٹے ویکتی کا مدد کا وعدہ بھی جھوٹا ہو سکتا ہے، اور جھوٹے ویکتیوں کی مدد کے وعدوں پر وشواس کرنے والے انت میں پچھتاتے اور اسے برا بھلا کہتے ہیں۔ امام جعفر صادق علیہ السلام نے یہ بھی فرمایا ہے کہ شاسکوں کی دوستی پر بھروسہ نہیں کرنا چاہیے، اس کی ایک وجہ یہ ہو سکتی ہے کہ شاسک ستہ کے نشے میں ہوتے ہیں اور جب کبھی ذرا سا بھی ان کی مرضی کے خلاف ہو جاتا ہے تو ترنت ان کا درشٹی کون بدل جاتا ہے، اس لیے شاسکوں کی دوستی پر بھروسہ نہیں کرنا چاہیے۔ امام رضا علیہ السلام فرماتے ہیں کہ انسان کی بدھی اس کا متر اور اس کی اجانتا کا شترو ہے۔ امام کی اس حدیث کو دھیان میں رکھتے ہوئے انسان کو اپنے گیان کو ادھک سے ادھک کرنا چاہیے، کیونکہ گیان سے بدھی بڑھتی ہے اور گیان اجانتا کا ہتھیارا ہے اور اجانتا انسان کی دشمن ہے۔ اس لیے جو انسان اپنے متروں کی سنکھیا بڑھانا چاہتے ہیں اسے چاہیے کہ وہ اپنے گیان کو بڑھائے، اور جس سیما تک گیان میں وردھی ہوگی اسی سیما تک اس کی اجانتا کا انت ہوگا۔ تو دوستوں، آج کے کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے۔ انومتی دیں، خدا حافظ۔ یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
راجنیتک چرچا۔
दोस्तों, मैं हूं रविश जैदी और आपका स्वागत है राजनैतिक चर्चा के दैनिक कार्यक्रम में। आज के कार्यक्रम में हम सबसे पहले बात करेंगे फिलिस्तीन में जारी हौसले और ताकत की जंग के बारे में, और फिर बात करेंगे अफगानिस्तान में हर दिन तालिबान और अफगान सरकार के बीच जारी युद्ध में बदलते समीकरणों के बारे में, और अंत में चलेंगे भारत, जहां हमारे संवाददाता आपको कश्मीर की ताजा स्थिति से अवगत कराएंगे।
जम्मू कश्मीर पीपल्स डेमोक्रेटिक पार्टी के अध्यक्ष और भूतपूर्व मुख्यमंत्री।
तो सबसे पहले चलते हैं फिलिस्तीन और बात करते हैं अवैध ज़ायोनी शासन द्वारा फिलिस्तीनियों की जमीनों पर किए जा रहे कब्जों के बारे में। वहीं फिलिस्तीनी युवा अपनी मातृभूमि की रक्षा के लिए अपनी जान की परवाह नहीं कर रहे हैं। इस संबंध में फिलिस्तीन से IRIB के संवाददाता खालिद सबरना एक रिपोर्ट पेश कर रहे हैं हमारे साथी सैयद मीसम की आवाज़ में।
ज़ायोनी शासन ने अल अगवार इलाके की जमीनों पर कब्जा करने की अपनी साजिश को जारी रखते हुए फिलिस्तीनियों को इस इलाके में आने से रोक दिया है। इसराइली आतंकवादी सैनिकों की कार्रवाई का फिलिस्तीनियों ने विरोध करते हुए विरोध मार्च निकाला। इस विरोध मार्च में कई फिलिस्तीनी घायल हुए और गिरफ्तार किए गए, और इसराइली सैनिकों ने अभी तक इस इलाके का घेराव कर रखा है। फिलिस्तीनी प्रदर्शनकारियों का कहना है कि ये पहले से मालूम था कि आतंकवादी इसराइली सैनिक विरोध मार्च का दमन करेंगे। हमारे पास प्रतिरोध के सिवा कोई दूसरा रास्ता नहीं है, चाहे हमारे शहीदों और घायलों की संख्या जितनी भी हो जाए। इसराइली सैनिक इस इलाके के घेराव पर नहीं रुके, बल्कि फिलिस्तीनियों का पीछा भी किया और उनके दमन के साथ साथ उन्हें इलाके से भी बाहर निकाल दिया। वहीं फिलिस्तीनी युवाओं ने पत्थरों से उनका मुकाबला किया। एक अन्य फिलिस्तीनी प्रदर्शनकारी का कहना है कि ज़ायोनी सैनिक आतंकवादी अवैध कॉलोनी वासियों के समर्थक हैं। वे अल अगवार निवासी फिलिस्तीनियों को अपने घरों को छोड़ने पर मजबूर कर रहे हैं। हमने भी तय किया है कि इसराइली आतंकवादी कुछ भी कर लें, हम उनसे मुकाबले के लिए तैयार हैं। इस इलाके के कानूनी निवासियों पर हमले और उन्हें उन्हीं के घरों से निकालना, ये हमलावर इसराइली नीतियों का हिस्सा है। इस तरह की सभी कार्रवाइयां फिलिस्तीनियों की जमीनों पर कब्जा करके अवैध कॉलोनियों के निर्माण के जरिए की जा रही हैं। इन तमाम अत्याचारों के बावजूद विश्व समुदाय मूक दर्शक बना हुआ है।
खालिद सबरना, खबर गुजारी सदा वसीमा, फलस्तीन।
और अब चलते हैं अफगानिस्तान और बात करते हैं इस देश में जारी तालिबान और सरकार के बीच भीषण झड़पों की। तालिबान जहां एक के बाद दूसरे शहरों पर अपने कब्जे का ऐलान कर रहा है, तो वहीं अफगान सरकार उसके दावे को खारिज करते हुए उन शहरों को फिर से अपने नियंत्रण में लेने का दावा कर रही है। इस बारे में काबुल से IRIB के संवाददाता बहनाम यजदानी अधिक जानकारी दे रहे हैं हमारे साथी मोहम्मद मेहंदी की आवाज में।
हेरात के लोग आजकल बड़ी मुश्किल भरी जिंदगी गुजार रहे हैं। तालिबान हालिया दिनों में हेरात शहर के सबसे निकट इलाके तक पहुंच गया है। वहीं पश्चिमी अफगानिस्तान के संघर्षकर्ताओं के नेता इस्माइल खान ने, जो तालिबान के मुकाबले में शहर की रक्षा कर रहे हैं, सरकार और स्थानीय प्रशासन की आलोचना की है। इस्माइल खान का कहना है कि हम जनता से समर्थन की अपील करते हैं, जिसके पास हथियार हैं वो शहर की रक्षा के लिए आ गया है। इस बीच हेरात के गवर्नर को भी अग्रिम पंक्ति में طالبان سے مقابلہ کرتے دیکھا گیا ہے. وہیں طالبان دوارا ہرات پر کیے گئے حملے کے چوتھے دن افغان سرکار نے کچھ تازہ دم سینکوں کو رکشا منترالے کے ورشٹھ سرکشا اپ پرمکھ کے نیتت میں ہرات کی اور بھیجا ہے. طالبان اور افغان سینا کے بیچ جھڑپیں کیول ہرات اور پشمی افغانستان تک سیمت نہیں ہیں. طالبان نے رویوار کو ہلمند پرانت کے کیندری لشکر گاہ نامک شہر کے کچھ بھاگوں پر قبضہ کرنے کا دعویٰ کیا ہے، لیکن سرکار اس کا کھنڈن کر رہی ہے. ان جھڑپوں کے جاری رہنے کے ساتھ ہی کچھ ایئر لائن کمپنیوں نے افغانستان کے کچھ مہتوپورن پرانتوں کے لیے اڑانیں بند کیے جانے کی خبر دی ہے. پچھلی رات قندھار شہر کے ایئرپورٹ کو 3 راکٹوں سے نشانہ بنایا گیا، جس کے بعد ویست رہنے والے اس ہوائی اڈے کی سیوائیں بند کر دی گئی ہیں. افغان سرکار اور طالبان آج کل یدھ کی سماپتی کے لیے وارتا کی میز پر بات چیت کے بجائے یدھ کے میدان میں زور آزمائی کر رہے ہیں.
بہنام یزدانی، خبرگزار صدا و سیما، کابل.
اور اب رخ کرتے ہیں بھارت کا اور بات کرتے ہیں بھارت پرشاست کشمیر کی پورو مکھ منتری محبوبہ مفتی دوارا مودی سرکار پر لگائے گئے گمبھیر آروپوں کی. ساتھ ہی محرم کی آڑ میں کشمیر میں شیعہ سنی سمودائے کے بیچ مدبھید پھیلانے کی سازش کے آروپوں کی. اس بارے میں وستار سے جانکاری دے رہے شری نگر سے ہمارے سنواددتا سپت محمد حسن.
جموں کشمیر پیپلز ڈیموکریٹک پارٹی کے ادھیکش اور بھوتپورو مکھیہ منتری محبوبہ مفتی نے کہا ہے کہ نئی دہلی ان کے انوسار ان کے دل کو ختم کرنے کے لیے ہر سمبھو شریانتر رچ رہی ہے. سری نگر میں پترکاروں کے ساتھ وارتا کرتے ہوئے کہا کہ میرا یہ ماننا ہے کہ جب سے 5 اگست 2019 ہوا ہے تب سے ان کے دل کو ختم کرنے کا پریاس ہو رہا ہے. انہوں نے کہا کہ آئے دوس ان کے دل سے لوگوں کو نکال کر انیہ دلوں میں شامل کرنے کے لیے آدیش دیے جاتے ہیں، اور انہوں نے آروپ لگایا کہ یہ آدیش نئی دلی سے آتے ہیں. انہوں نے کہا کہ میرا یہ ماننا ہے کہ وہ جتنے بھی وہ پریاس کرنا چاہیں وہ کریں، پرنتو وہ پی ڈی پی کو ختم کرنے میں سفل کبھی نہیں ہوں گے. اس اوسر پر انہوں نے پترکاروں کے ساتھ وارتا کرتے ہوئے کہا
ان کی کوشش رہتی ہے یا تو لالچ دے کے، اگر لالچ سے کام نہیں چلتا ہے تو ای ڈی این آئی اے سے دھمکا کے ہمارے لوگوں کو کوارٹروں سے باہر نکال کے سیکورٹی وڈرا کر کے کیس ٹھو ان کے خلاف کر کے ان کو جیلوں میں بند کر کے، جیسے وحید پر بند ہے، ان کو کوشش کی جاتی ہے کہ پی ڈی پی سے زیادہ لوگ نکالے جائیں. مگر آپ نے دیکھا پی ڈی پی کا ورکر اپنی جگہ قائم دائم ہے، پی ڈی پی کا ایجنڈا ہے، پی ڈی پی کوئی جماعت نہیں ہے، یہ ایک تحریک ہے، یہ خیال ہے. اس کو بی جے پی کتنا بھی زور لگائے اس کو وہ ختم نہیں کر سکتی. پی ڈی پی کا جو وجود ہے وہ جموں کشمیر کے مسئلے کے حل کے حوالے سے وجود میں آیا ہے، اور جب تک جموں کشمیر ہندوستان اور پاکستان کے بیچ میں امن کا پل نہیں بنتا تب تک ہم اس راستے سے ہٹنے والے نہیں.
اس بیچ جموں کشمیر پرشاسن نے ایک نرنے لیا ہے جس میں انہوں نے کہا ہے کہ پچھلے 30 سے جموں کشمیر میں کیندری استھانوں پر جو محرم کے جلوس نہیں نکلتے ہیں انہیں اب اجازت دی جا رہی ہے، پرنتو اس حوالے سے بھی ابھی بھی پوزیشن واضح نہیں ہو رہی ہے. اگرچہ نیشنل کانفرنس سہیت کئی دلوں نے اس کا سواگت کیا ہے، جس میں دو دھارمک نیتا بھی شامل ہیں جن میں آغا سید حسن انصاری اور مولی عمران رضا انصاری شامل ہیں، پرنتو جتنے انیہ دھارمک نیتا ہے انہوں نے نئی دہلی پر بل دیا کہ تب تک محرم جلوسوں کو نکالنے کی انومتی وہ سویکار نہیں کریں گے جب تک یہاں پر جمعہ پریئرز کو بحال نہیں کیا جائے گا. انہوں نے اپنے ویکتویو میں کہا ہے کہ کہیں یہ شریانتر نہ ہو اور مسلمانوں کے بیچ ہم کوئی بھی مدبید پیدا ہونے نہیں دیں گے. مولی عباس انصاری اور آغا ہادی نے الگ الگ ویکتویو میں لوگوں پر بل دیا کہ اس اوسر پر وہ ایک جٹ رہیں، کوئی ایسا پریاس نہ ہو جسے مسلمانوں میں مدبید پیدا ہو. ادھر جموں کشمیر میں ہنسک گھٹناؤں کا کرم بھی جاری ہے، جس میں ایک الگاؤں وادی چھاپہ مار کے ہتات ہونے کی سوچنا ہے. سپت محمد حسن، ریڈیو تہران، سری نگر.
دوستوں، اسی کے ساتھ راجنیتک چرچا کا دینک کاریکرم یہیں سماپت ہوتا ہے. یہ تہران ہے، اسلامی گڑتنتر، ایران کی آواز. دوستو، ہماری آج کی سبھا کا انتم کاریکرم ہوگا آج کل، لیکن اس سے پہلے پرستوت ہے کاریکرم پران ایشوری چمتکار.
قرآن قرآن ایشوریہ چمتکار۔
प्रिय श्रोताओं, कार्यक्रम कुरान ईश्वरी चमत्कार की एक अन्य कड़ी लेकर आपकी सेवा में उपस्थित हैं। आशा है पसंद करेंगे। आइए पहले सूरह कहफ की आयत नंबर 22 की तिलावत सुने।
سيقولون ثلاثة رابعهم كلبهم ويقولون خمسة سادسهم كلبهم رجما بالغيب ويقولون سبعة وثامنهم كلبهم قل ربي أعلم بعدتهم ما يعلمهم إلا قليل فلا تمار فيهم إلا مراء ظاهرا ولا تستفت فيهم منهم أحدا۔
शीघ्र ही ये लोग कहेंगे कि अस्हाब कहफ तीन थे और चौथा उनका कुत्ता था। कुछ दूसरे कहेंगे कि वे चार थे और पांचवा उनका कुत्ता था। कुछ अन्य कहेंगे कि वे पांच थे और छठा उनका कुत्ता था। ये सब अंधेरे में तीर चलाने के समान है। और एक गुट कहेगा कि अस्हाब कहफ सात थे और आठवा उनका कुत्ता था। आप कह दीजिए कि मेरा पालनहार उनकी संख्या के बारे में अधिक ज्ञान रखने वाला है और उनकी संख्या के बारे में केवल कुछ लोगों के अतिरिक्त किसी को ज्ञान नहीं है, तो आप उनके बारे में विदित बात के अतिरिक्त किसी प्रकार की बहस न कीजिए और उनके बारे में किसी से भी उसके विचार न पूछिए।
अस्हाब कहफ की घटना का वर्णन करने के पश्चात ये आयत भविष्यवाणी करती है कि लोग इस एक ईश्वरवादी गुट के लक्ष्य और उनके चरित्र पर ध्यान देने के स्थान पर उनकी संख्या के बारे में विवाद करेंगे और उनमें से हर गुट एक अलग बात कहेगा, जबकि उनके ईमान, कर्म और पलायन में उनकी संख्या की कोई भूमिका नहीं है तथा उनके तीन, पांच या सात होने से उनके महान कार्य के मूल पर कोई प्रभाव नहीं पड़ता। किंतु खेद की बात है कि आम लोग अनुमान व कल्पना में ग्रस्त रहते हैं और जिस बात के बारे में उन्हें कुछ ज्ञान नहीं होता उसके बारे में भी अंधेरे में तीर चलाना चाहते हैं।
इस आयत में ईश्वर अपने पैगंबर से कहता है कि इस मामले में आप लोगों से बहस मत कीजिए और उनसे कोई बात मत पूछिए, बल्कि उन्हें उनकी स्थिति पर छोड़ दीजिए कि ईश्वर उनकी संख्या के बारे में पूर्ण रूप से अवगत है।
इस आयत से हमने सीखा कि जिस बात का हमें ज्ञान न हो उसके बारे में अनुमान व कल्पना से काम नहीं लेना चाहिए और लाभहीन एवं अनुचित बहस से बचना चाहिए।
ऐतिहासिक घटनाओं की समीक्षा में लोगों के नाम, उनकी संख्या और समय के बजाय उन घटनाओं के लक्ष्यों पर ध्यान देना चाहिए।
आइए अब सूरह कहफ की आयत नंबर 23 और 24 की तिलावत सुने।
وَلَا تَقُولَنَّ لِشَيْءٍ إِنِّي فَاعِلٌ ذَلِكَ غَدًا إِلَّا أَنْ يَشَاءَ اللَّهُ وَاذْكُرْ رَبَّكَ إِذَا نَسِيتَ وَقُلْ عَسَى أَنْ يَهْدِيَنِ رَبِّي لِأَقْرَبَ مِنْ هَذَا رَشَدًا۔
और कदापि किसी वस्तु के बारे में ये मत कहिए कि मैं उसे कल करूंगा, बल्कि ये कहिए कि यदि ईश्वर ने चाहा तो मैं कल ये काम करूंगा, और यदि आप इसे भूल जाएं तो जब भी याद आए अपने पालनहार को याद कीजिए और कहिए कि आशा है कि मेरा पालनहार उस मार्ग की ओर मेरा मार्गदर्शन करेगा जो अधिक निकट है।
ये आयतें एक मूल आदेश का वर्णन करती हैं। यद्यपि इस आदेश का प्राथमिक संबोधन पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम से है, किंतु मूल रूप से सभी मुसलमान इसके संबोधन के पात्र हैं और उन्हें इसका पालन करना चाहिए। इन आयतों के अनुसार ईमान वाले व्यक्ति को भविष्य के संबंध में अपने हर कथन और कर्म के बारे में बात करते हुए इंशाअल्लाह अर्थात यदि ईश्वर ने चाहा तो कहना चाहिए।
इसका अर्थ यह है कि स्वयं उस व्यक्ति को और जिससे वो बात कर रहा है उस व्यक्ति को भी ये बात समझनी चाहिए कि उसने जो भी कहा है वो उसी स्थिति में संभव है जब ईश्वर चाहे, और ईश्वर की इच्छा के बिना कोई भी बात नहीं हो सकती। दूसरे शब्दों में ईमान वाले व्यक्ति जब भी कोई बात करते हैं तो इंशाअल्लाह अवश्य कहते हैं, जैसा कि स्वयं कुरान मजीद में भी हज़रत याकूब, शुएब, खिज़र और इस्माइल अलैहिस्सलाम जैसे पैगंबरों के कथनों में ये वाक्य वर्णित है।
स्पष्ट है कि ये वाक्य केवल मौखिक उद्धरण नहीं है, बल्कि एक सच्चे मुसलमान की आस्था और उसके दृष्टिकोण का वर्णन करता है। यद्यपि हर व्यक्ति की अपनी इच्छा और अपना अधिकार होता है, किंतु स्पष्ट है कि किसी काम का वास्तव में होना लोगों की इच्छा पर निर्भर नहीं है, बल्कि उसके लिए विभिन्न कारकों और कारणों की आवश्यकता होती है। दूसरे शब्दों में, ईश्वर की इच्छा के बिना कोई भी काम नहीं होता।
इन आयतों से हमने सीखा कि हमें केवल अपनी इच्छा और क्षमता पर भरोसा नहीं करना चाहिए, स्वयं को ईश्वर से आवश्यकता मुक्त नहीं समझना चाहिए और अपने निर्णयों में उसे नहीं भूलना चाहिए।
जब पैगंबरों तक को अपने जीवन के मामलों में ईश्वरीय मार्गदर्शन की आवश्यकता होती है, तो हम जैसे साधारण लोगों को तो उसकी अधिक आवश्यकता है। अतः हमें सदैव ईश्वर से ये प्रार्थना करनी चाहिए कि वो उत्तम मार्ग की ओर हमारा मार्गदर्शन करे।
आइए अब सूरह कहफ की आयत नंबर 25 और 26 की तिलावत सुने।
وَلَبِثُوا فِي كَهْفِهِمْ 300 سِنِينَ وَازْدَادُوا 9 قُلِ اللَّهُ أَعْلَمُ بِمَا لَبِثُوا لَهُ غَيْبُ السَّمَاوَاتِ وَالْأَرْضِ أَبْصِرْ بِهِ وَأَسْمِعْ مَا لَهُم مِّن دُونِهِ مِن وَلِيٍّ وَلَا يُشْرِكُ فِي حُكْمِهِ أَحَدًا
اور وہ اپنی گفہ میں 300 تک رہے और उसमें 9 की वृद्धि हुई। कह दीजिए कि गुफा में उनके रहने की अवधि के बारे में ईश्वर ही सबसे अधिक जानकार है। धरती व आकाशों का गुप्त ज्ञान उसी के पास है। वो कितना अधिक देखने व सुनने वाला है, उसके अतिरिक्त लोगों के लिए कोई अभिभावक नहीं है और न ही वो अपने आदेश और साम्राज्य में किसी को समकक्ष बनाता है।
ये आयतें असाबे कहफ की घटना का पुनः वर्णन करते हुए कहती हैं कि ईश्वर की इच्छा से वे लोग 309 तक उस गुफा में जीवित रहे। स्वाभाविक रूप से इस अवधि के बारे में न तो उन्हें और न ही किसी अन्य व्यक्ति को सही ज्ञान था। केवल ईश्वर ही इस संबंध में पूर्ण रूप से अवगत था और उसने उनके लिए ऐसी परिस्थितियां उत्पन्न की थी कि वे 300 के पश्चात नींद से जागे।
स्पष्ट रूप से कुछ लोगों का बिना खाए पिए 300 तक जीवित रहना एक ईश्वरीय चमत्कार है। ईश्वर ने असहाबे कहफ के इस कदम को अमर बनाने के लिए यह कार्य किया ताकि आगामी पीढ़ियों के लिए पाठ सामग्री बने और इतिहास में सदैव बाकी रहे।
इन आयतों से हमने सीखा कि जब कभी किसी मामले की सही समीक्षा में आंकड़ों की प्रभावी भूमिका हो, तब उनका सटीक उल्लेख किया जाना चाहिए। असहाबे कहफ के मामले में उनके सोने की अवधि ईश्वर की शक्ति को समझने में प्रभावी भूमिका रखती है, न कि उनकी संख्या।
ईश्वर स्वामी और सम्राट भी है और सभी स्पष्ट व गुप्त बातों का जानकार भी। अतः उसके साम्राज्य से निकलकर दूसरों की शरण नहीं ली जा सकती, बल्कि इसके विपरीत दूसरों के नियंत्रण से निकलकर उसकी शरण में जाना चाहिए और उससे सहायता मांगनी चाहिए।
ये रेडियो तेहरान की हिंदी सेवा है। रेडियो तेहरान सच्चाई और उन सब की आवाज जिनकी आवाज कोई नहीं सुनाता। ताजा समाचारों और सटीक समीक्षाओं के लिए हमसे जुड़िए और हमेशा जुड़े रहिए। और अब रेडियो तेहरान की हिंदी सेवा का अगला कार्यक्रम। आज कल
دوستوں کارکرم آج کل میں آپ کا سواگت ہے. مریم مہردادی اور اختر عباس کا سلام سویکار کیجیے. آج ہم بتائیں گے کہ کیسے شہید قاسم سلیمانی کی باتوں سے پربھاوت ہو کر مہیلا پترکار مسلمان بنی.
دوستوں پچھلے مہینے دکشن امریکہ کی ایک مہیلا پترکار مونیکا گزاردو نے وینزویلا کی راجدھانی کاراکاس کے اسلامی سینٹر میں پہنچ کر اسلام دھرم سویکار کیا. 42 ورشیہ مونیکا پیشے سے پترکار ہیں. اسلام سویکار کرنے کے بارے میں مونیکا گزاردو کہتی ہیں کہ لبنان کے 33 دیوسیہ یدھ کے بارے میں شہید جنرل قاسم سلیمانی کا ایک انٹرویو میں نے سنا تھا. ان کی باتوں سے میں بہت پربھاوت ہوئی. اپنے اس انٹرویو میں شہید قاسم سلیمانی نے امام حسین علیہ السلام، عاشورہ اور قرآن کے بارے میں بھی باتیں کی تھیں.
شہید قاسم سلیمانی کی باتوں کو سننے کے بعد مونیکا نے نیٹ پر امام حسین، کربلا، عاشورہ اور قرآن جیسے کی ورڈز ڈھونڈنے شروع کیے. ان کی ورڈز کے بارے میں جانکاریاں ایکترت کرنے کے بعد مونیکا اسلام کی اور آکرشت ہوتی ہیں. وہ کہتی ہیں کہ جب میں نے یہ دیکھا کہ قاسم سلیمانی جیسا مہان ویکتی اسلامی شکشاؤں کے کارن آج اس ستھان پر ہے جسے دیکھ کر ہمیں آشچر ہوتا ہے. مونیکا کا ماننا ہے کہ واسطو میں اسلامی شکشائیں مانو جاتی کے ہت میں ہیں.
دکشنی امریکہ کے ایک اسلامی پرچارک حجت الاسلام سہیل اسد کہتے ہیں کہ شریمتی مونیکا گزاردو کو جہاں شہید جنرل قاسم سلیمانی کی باتوں نے پربھاوت کیا، وہیں پر ایران کی اور سے ضرورت مندوں کو کی جانے والی سہایتا سے بھی وہ بہت امپریس ہوئیں. سہیل اسد کا کہنا ہے کہ جب ایران نے وینزویلا کو 2 جہازوں سے سہایتا سامگری بھیجی تھی تو اس بات نے مونیکا کو بہت زیادہ پربھاوت کیا. اس سے ان کی سمجھ میں آیا کہ اسلام مانوتا پریمی دھرم ہے جو دوسروں کی سہایتا کرتا ہے.
شریمتی مونیکا پہلے عیسائی تھیں، بعد میں شہید سلیمانی کی باتوں اور اسلامی گنتنتر ایران کے ویوہار نے ان کو اسلام کے بارے میں سوچنے پر مجبور کر دیا. وہ کہتے ہیں کہ میں نے 1 سال تک لگاتار اسلام کے بارے میں شوتھ کیا. میں نے پوتر قرآن کا انواد پڑھا اور نہج البلاغہ کا بھی بہت گہرائی سے ادھین کیا. مونیکا کہتی ہے کہ اسی بیچ میں نے ایک تازہ یورپی مسلمان کی کتاب پڑھی جس کا شیرشک تھا، ایران وہ دیش جس پر امریکہ حملہ کرنا چاہتا ہے. یہ کتاب اسپینش بھاشا میں تھی. بعد میں مونیکا نے کچھ ان کتابوں کا بھی ادھین کیا جو شیعہ مسلمانوں کے بارے میں تھیں. اسی بیچ مونیکا نے اسلامی سینٹر جا کر اسلامی پرچارک سہیل اسد سے اپنے سوالوں کے جواب پوچھنا شروع کر دیے. پوری طرح سے سنتشٹ ہو جانے کے بعد مونیکا نے کاراکاس کے اسلامی سینٹر میں جا کر کلمہ پڑھتے ہوئے اسلام کو گلے لگایا.
مسلمان بنتے ہی مونیکا نے حجاب کا پریوگ شروع کر دیا. اب یہ پترکار ہر جگہ پر پردے میں ہی جاتی ہیں. اس بارے میں ان کا کہنا ہے کہ جب کوئی منشیہ کسی وچار دھارا کو سویکار کرتا ہے تو پھر اس کو اس سے سمبندھت ساری ہی باتوں کو سویکار کرنا چاہیے. وہ کہتی ہیں کہ میں نے بھی ایسا ہی کیا. اسلام سویکار کرنے والی یہ مہیلا اپنے ارادوں میں اتنی مضبوط تھیں کہ ان کے مسلمان بننے کے بعد ان کے پریوار کے سدسیوں نے بھی ان کا انوسرن شروع کر دیا. مونیکا کی ماں نے اپنی بیٹی کے نئے دھرم کے بارے میں وستار سے ادھیان آرام کر دیا. اس بارے میں مونیکا کہتی ہیں کہ میرے پریوار کا ساہتیہ سے سمبندھ رہا ہے. میرے پریوار میں ادھک تر لوگ شکشت ہیں. یہی وجہ ہے کہ جب میں نے اسلام سویکار کیا تو کسی نے بھی میرا ورودھ نہیں کیا. یہاں تک کہ انہوں نے میرا اسلام سویکار کرنا ہی قبول کیا. میری ماتا اس سمے اسلام کا ادھیان کر رہی ہیں.
اسلام ایسا دھرم ہے جس کی شکشائیں ہر کال میں ویوہارک بنائے جانے کے یوگ ہیں. یہ مانو جاتی کو مکتی دینے والا دھرم ہے. اس ایشوریہ دھرم کو لوگوں تک پہنچانے میں پیغمبر اسلام حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم نے اتھک پریاس کیے اور اس مارگ میں بھاتی بھاتی کی سمسیاؤں کا سامنا کیا. اسلام کی ایک وشیشتہ یہ ہے کہ اس کے بھیتر ایسا لچیلاپن ہے جو مانو جاتی کی آدھونک آوشیکتاؤں کے حساب سے سوئم کو موڑنے کی کشمتا رکھتا ہے۔ یہ وہ کشمتا ہے جو سنسار کے انیہ دھرموں میں سے کسی میں بھی نہیں پائی جاتی۔ یہی کارن ہے کہ اتہاس کے وبھن کالوں میں اسلام کی اور دوسرے دھرم والوں کا جھکاؤ رہا ہے جو اب تک جاری ہے۔
اسی کے مقابلے میں اسلام کے شترو بھی آدی کال سے ہی اسلام کو بدنام کرنے اور اس کے خلاف دشپرچار کرنے میں ویست دکھائی دیتے ہیں۔ اسلامی شکشاؤں میں ایکیشورواد کی اپاسنا، پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم اور ان کے پریجنوں کا انوسرن، اتیاچاریوں تتھا ورچس وادیوں کا مقابلہ کرنا، اتیاچار گرستوں کی رکشا کرنا، لوگوں کے ساتھ پریم کے ساتھ پیش آنا، نردھنوں پر وشیش دھیان دینا، ایشور کی سرشٹی میں گہن چنتن منن تتھا اسی پرکار کی بہت سی باتوں کا اللیخ ملتا ہے۔ اسلام مسلمانوں سے پاپوں سے دوری اور آتم نرماڑ کا انوروت کرتا ہے۔
اسلام کی اچھی شکشاؤں کے ہی کارن آج کے زمانے میں پوری دنیا وشیش کر پشچم میں لوگوں کے بھیتر اسلام کے پرتی جھکاؤ بہت تیزی سے بڑھ رہا ہے۔ حالانکہ پشچم میں بھی اسلام ورودی پرچار کا بھی اس سمے بول بالا ہے۔ اس سمے وہاں پر اسلاموفوبیا اپنے چرم پر ہے۔ اس کے باوجود سروے کیندروں کا کہنا ہے کہ پوری دنیا میں اسلام تیزی سے پھیل رہا ہے۔ پیو ریسرچ سینٹر کی ایک رپورٹ میں بتایا گیا ہے کہ سن 2060 تک انیہ دھرموں کی تلنا میں اسلام 70% پھیل چکا ہوگا۔ اسلامی ودوانوں کا کہنا ہے کہ اسلام اپنی تارکک شکشاؤں کے آدھار پر آگے بڑھے گا اور پھیلتا چلا جائے گا۔ اس سے پتہ چلتا ہے کہ اسلامی شکشائیں تارکک ہیں جو منشیہ کو اپنی اور کھینچتی ہیں۔
بڑے کھیت کی بات ہے کہ پوری دنیا میں اسلاموفوبیا کو وبھن آیاموں سے بڑھایا جا رہا ہے۔ یہ کام پہلے تو برٹن نے وبھن ہتھ کنڈے اپناتے ہوئے انجام دیے، جس میں ایک وہابیت تھی۔ اسلام کا ورودھ کرنے والے دیش اب داعش، طالبان، القاعدہ، بوکو حرام اور اسی پرکار کے اتیوادی گٹ بن کر جہاں ایک اور پوری دنیا میں اسلام کو بدنام کر رہے ہیں، وہیں پر ان آتنکوادی گٹوں کے مادھیم سے مسلمانوں کی ہتیائیں کروا رہے ہیں۔ داعش جیسے گٹ کو بنا کر اس کی ہنسک کاروائیوں کو پیش کرنے سے اسلام ورودھی شکتیوں کا لکش لوگوں کے بھیتر اسلام کے پرتی گھرنا بھرنا ہے۔ یورپ اور امریکہ میں موجود اتیوادی یہودی اور صلیبی گٹوں کا بھرپور پریاس یہ ہے کہ اسلام کو ہنسک دکھا کر مسلمانوں کو آتنکوادی درشایا جائے۔
وشو میں اتنے بڑے پیمانے پر اسلام ورودی کاروائیوں کے باوجود آج بھی لوگ اسلامی شکشاؤں کا ادھین کر کے اسلام کو اپنے گلے لگا رہے ہیں۔ اس کی تازہ مثال شریمتی مونیکا غزاردو کا سوچھا سے اسلام سویکارنا ہے۔ مونیکا نے جب سوچھا سے اسلام کو گلے لگایا اور ان کو اس کی اچھی باتوں کا پتہ چلا تو انہوں نے ان باتوں کو دوسروں تک پہنچانے کا پریاس کیا۔ وہ چاہتی ہیں کہ اسلام دشمنی کو اسلام دوستی میں بدلا جائے۔
اسی پرکار کی ایک جرمنی کی مہیلا ہیں، پروفیسر اوڈو ٹوگوروشکا۔ اس سمے وہ جرمنی میں سکری ہیں۔ پروفیسر اوڈو ٹوگوروشکا نے سن 2019 میں ایک کتاب لکھی جس کا نام ہے اسلام دشمن یا دوست۔ یہ نئی مسلمان مہیلا پروفیسر کہتی ہیں کہ جرمنی کے راجنیتا جب اسلام کے بارے میں غلط باتیں کرتے ہیں تو مجھ کو بہت غصہ آتا ہے۔ یہ لوگ ادھکتر دعویٰ کرتے ہیں کہ اسلام کا جرمنی سے کوئی سمبندھ نہیں ہے۔ ان کا کہنا ہے کہ یورپ میں اسلام کی اپستھتی کے اتہاس کو اندیکھا کیا جانا چاہیے۔ وہ کہتی ہیں کہ جب میں اور میرے پتی اسلام دشمن یا دوست نامک کتاب لکھ رہے تھے تو اس سمے جرمنی میں اسلام کے بارے میں اچھا درشٹیکون نہیں پایا جاتا تھا۔ اس بات کو دیکھتے ہوئے میں نے اپنے پتی کے ساتھ لوگوں کو صحیح اسلامی شکشا دینے کے لیے وبھن کھیتروں کی یاترائیں کی۔ اس سمے مجھ کو بہت سے دکشن پنتھیوں نے ڈرایا اور دھمکایا۔ ان کی دھمکیوں کے باوجود میں نے اپنے مشن کو جاری رکھا اور بند نہیں کیا۔
پروفیسر اوڈو آگے کہتی ہیں کہ اسلام نیتکتا اور اچت ساماجک ویوہار پر بل دیتا ہے۔ ایشور نے پوتر قرآن میں لوگوں کو انیک شروعات کی اپاسنا، ہتیا، بلاتکار، لوگوں پر آروپ لگانے، شراب پینے، جوا کھیلنے تتا دوسرے سے نفرت کرنے سے منع کیا ہے۔ ان برائیوں کے مقابلے میں اس ایشوری کتاب میں سچائی، دھیر، سنجیدگی، ادھارتا، تیاگ اور اسی پرکار کی اچھی باتوں کو اپنانے کی بات کہی ہے۔ اسلام ایک سرو ویاپی دھرم ہے۔ پوری دنیا میں پھیلے ہوئے مسلمان چاہتے ہیں کہ وہ اپنے سچے دھرم کو پورے وشو میں پھیلاتے ہوئے دنیا کے لوگوں تک اسلام کے مکتی کے سندیش کو پہنچائے۔
دوستو، کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے، ہمیں انمتی دیں۔
یہ تہران ہے اسلامی گنتانت ایران کی آواز۔ شوتا ابھی سن رہے تھے آپ کاریکرم آج کل، اور اب سمے مکھیہ سماچاروں کے سارانش کا۔ ایرانی راشٹرپتی کا کہنا ہے کہ ہم نے راشٹریہ ایکتا کے سرکشا کے لیے اپنی جان تک کی بازی لگا دی تھی۔ ایران نے کہا ہے کہ غیر قانونی زانی شاسن کو آروپ لگانے سے باز آ جانا چاہیے۔ گت 24 گھنٹوں کے دوران طالبان کے 131 سدسیہ مارے گئے۔ سنا سرکار نے کہا ہے کہ وہ سعودی گٹھ بندھن سے بندیوں کے آدان پردان کے لیے تیار ہے۔ شوتو، اسی کے ساتھ ہمارا یہ کاریکرم یہیں پر سماپت ہوتا ہے، پر تازہ سماچاروں سے اوگت ہونے کے لیے ہماری ویب سائٹ کا پتہ نوٹ کر لیں، parstoday.com/hi۔ خدا حافظ، شبھ راتری۔